यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। शुरूमा प्रमुख समाचार। पाल्पाको रिब्दीकोटमा बस दुर्घटना हुँदा 6 जनाको मृत्यु। भक्तपुरमा रूख ढलेर बस र स्कूटर खिच्दा 3 जनाको निधन। प्रतिनिधि सभाद्वारा कारागार विधेयक 2076 सर्वसम्मतिले पारित। दीर्घकालीन लाभ हुने र रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको उद्योगी व्यवसायीलाई आग्रह। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा 73 बुँदे पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना सार्वजनिक। र रूसले युक्रेन अन्न निर्यात गर्ने सम्झौता गरेको भोलिपल्टै रूसले क्षेप्यास्त्र प्रहार गरे पनि अन्न निर्यात पुनः शुरू गर्ने युक्रेनको भनाई।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो 4G नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकमको 4G आफ्नो भन्या आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। बागलुङको बुर्तिबाङबाट बुटवलतर्फ जाँदै गरेको बस आज पाल्पाको रिब्दीकोट गाउँपालिका 2 दुर्घटना हुँदा 6 जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा परि अन्य 16 जना घाइते भएका छन्। मृत्यु हुनेमा 3 महिला र 3 पुरूष रहेका छन्। मृतकको शनाखत हुन बाँकी रहेको तथा घाइतेको उद्धार कार्य भइरहेको प्रहरीले जनाएको छ। बस सड़कबाट करिब 150 मिटर तल खसेको थियो। मृतक र घाइतेको विस्तृत विवरण आउन बाँकी छ। भक्तपुर नगरपालिका 1 सल्लाघारीमा चोंगा गणेश जंगलको सुकेको सल्लाको रूख ढलेर बस र स्कूटर किच्दा 3 जनाको मृत्यु भएको छ भने 12 जना घाइते भएका छन्। मृत्यु हुनेमा भक्तपुर नगरपालिका 2 बस्ने 25 वर्षीय विशेष खरबुजा, स्कूटर चालक सरलाई हरिवन नगरपालिका 4 घर भएका 45 वर्षीय राजकुमार भुजेल र भक्तपुर नगरपालिका 7 घर भई चाङ्गु नारायण नगरपालिका 2 दुवाकोट बस्ने 55 वर्षीय नुच्छे राम बखतियो रहेका छन्। बसमा सवार 15 जना घाइतेहरूमध्ये उपचारका लागि 7 जनालाई भक्तपुर इन्टरनेशनल अस्पताल र 8 जनालाई डाक्टर इवामुरा अस्पताल लगेकोमा 3 जनाको उपचारको क्रममा मृत्यु भएको हो। 12 जना घाइतेमध्ये 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकको विशेष समयमा सांसदहरूले भक्तपुरको सल्लाघारीमा भएको दुर्घटनाप्रति सरकारको ध्यान आकर्षण गराउनु भएको छ। उहाँहरूले उक्त दुर्घटनामा मृत्यु भएका परिवारलाई उचित राहत दिन र घाइतेको निशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभयो। उहाँले यस्ता घटना अन्य क्षेत्रमा पनि हुन सक्ने भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गर्नुभयो। प्रतिनिधि सभाको आजको बैठकले कारागार विधेयक 2076 पारित गरेको छ। बैठकमा गृहमन्त्री बालकृष्ण खाँडले पेश गर्नुभएको राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको कारागार विधेयक 2076लाई बैठकले सर्वसम्मतिले पारित गरेको हो। आजको बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घरतीले योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन 2079 पेश गर्नुभयो। यसअघि बैठक शुरू हुनासाथ सांसदहरूले देशका विभिन्न भागमा बाढ़ी पहिरोले क्षति पुर्याएका सड़कको समयमै पुनर्निर्माण र मरमत गर्नुपर्ने, धान रोपाई सकिन लाग्दा समेत किसानले मल नपाएर हैरानी खेपिरहनु परेको, सिंचाई नहरहरूमा क्षति पुगेका कारण मधेस प्रदेशका विभिन्न भागमा रोपाई हुन नसकेको लगायतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुभयो। यस्तै सांसदहरूले ब्याङ्कहरूले तरलता अभाव देखाएर कृषि ऋण समेत बन्द गर्दा किसानहरू समस्यामा परेकोमा सरकारको ध्यान आकर्षण गराउनुभयो। बैठकमा सांसदहरूले दाइजोको नाममा महिलामाथिको हिंसा नरोकिएको भन्दै नेपाल प्रहरी, महिला आयोग, मानवाधिकार आयोग जस्ता निकायलाई सक्रिय बनाउन तथा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन पनि सरकारको ध्यान आकर्षण गराउनुभयो। प्रतिनिधि सभाको आजको बैठक गणपूरक संख्या यकिन गर्दा संख्या नपुगेपछि पहिलो पटक 15 मिनटका लागि स्थगित भएको थियो। बैठकमा विधेयक निर्णयार्थ प्रस्तुत गर्न कुल संख्याको 1/4 अर्थात 69 जना सांसदको उपस्थिति रहनुपर्नेमा जम्मा 67 जना सांसदको मात्र उपस्थिति रहेपछि सभामुख अग्निप्रसाद सापकोटाले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो। 15 मिनट स्थगित भई पुनः बसेको बैठकले कारागार विधेयक 2076 सर्वसम्मतले पारित गरेको थियो। त्यसपछि बैठकको कार्यसूचीमा रहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक 2079 सम्बन्धी प्रस्तावमाथि छलफल भए पनि पुनः गणपूरक संख्या नपुगेपछि कार्यसूचीबाट हटाइएको सभामुख अग्निप्रसाद सापकोटाले सदन समक्ष जानकारी गराउनुभयो।
माननीय सदस्यहरू, नेपालको संविधानको धारा 94 बमोजिम कुनै पनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेश गर्न प्रतिनिधि सभाको 1/4 सदस्य उपस्थित हुनुपर्नेमा 3 मिनट घण्टी बजाई गणपूरक संख्या यकिन गर्दा हाल यो प्रस्ताव निर्णयार्थ पेश गर्न गणपूरक संख्या 69 हुनुपर्नेमा हाल मान्य सदस्यहरूको संख्या 57 रहेकोले उक्त गणपूरक संख्या नपुग भएको देखिएकोले आजको कार्यसूचीको बाँकी कार्यक्रमहरू सूचीबाट हटाइएको व्यवहार जानकारी गराउँछु।
सो विधेयक निर्णयार्थ पेश गर्नु अघि सांसद प्रेम सुवालले गणपूरक संख्या यकिन गर्न माग गरेपछि 57 जनाको मात्र उपस्थिति देखिएपछि सभामुखले बैठक स्थगित गर्नुभयो। प्रतिनिधि सभाको अर्को बैठक साउन 10 गते मंगलबार दिनको 1 बजे बस्नेछ। सरकारले पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजना 2079 सार्वजनिक गरेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयमा आज एक कार्यक्रमको आयोजना गरी पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गरेको हो। कार्ययोजना सार्वजनिक गर्नुहुँदै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवन राम श्रेष्ठले कोरोना महामारीका कारण पर्यटन क्षेत्रमा परेको असरलाई पुनरुत्थान गर्ने उद्देश्यले कार्ययोजना तयार गरी सार्वजनिक गरिएको बताउनुभयो। मन्त्री श्रेष्ठले विभिन्न 73 बुदामा अल्पकालीन तथा दीर्घकालीन कार्ययोजनाहरू समेटेर सरकार र सबै सरोकारवाला निकायको भूमिका सहितको कार्ययोजना ल्याइएको बताउनुभयो।
निश्चित रूपमा यो योजनाभित्र दीर्घकालीन योजनाहरू पनि छन्, मध्यकालीन योजनाहरू पनि छन् र तत्कालीन योजनाहरू पनि छन्। टाइम फ्रेम पनि हामीले राखेका छौं। यो सरकारले मात्र चाहिँ नि गर्न यो सम्भव छैन, निजी क्षेत्रको पनि संलग्नता सक्रियताको एकदमै आवश्यकता छ। विश्वको एउटा गन्तव्य हामी यसलाई बनाउन सक्छौ, त्यो खालको आधारहरू हामीसँग छ। प्रकृतिले त्यो कुरा हामीलाई दिएको छ, यसलाई हामीले खालि व्यवस्थापन गर्ने कुराहरूमा हामीले ध्यान दिनुपर्ने आवश्यकता छ। र हामीले यो पल्ट चाहिँ अब दशकलाई नै पर्यटक दशक भनेर
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि पर्यटन दशकको अभियान चलाउने सरकारको सोच रहेको बताउनुभयो। मन्त्रालयले सार्वजनिक गरेको 73 बुदे पर्यटन क्षेत्र पुनरुत्थान कार्ययोजनामा पर्वतीय पर्यटन सुधारका लागि कानून संशोधन गर्ने, पर्यटकको नेपाल बसाई सुरक्षित बनाउन संकट व्यवस्थापन इकाई स्थापना गर्ने, एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान चलाउने, काठमाडौँका ऐतिहासिक तथा पुरातात्विक सम्पदा जोड्न सम्पदा मार्ग निर्माण गर्ने विषय समेटिएको छ। यस्तै रात्रिकालीन सम्पदा यात्राको शुरूआत गर्ने, सगरमाथा सम्वाद पुनः शुरू गर्ने, अन्तरप्रदेश हवाई सेवा विस्तार गर्ने, प्रयोगमा नआएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याउने, महत्वपूर्ण पर्यटकीय स्थलहरूमा राष्ट्रिय सरसफाई अभियान चलाउने, पर्यटन डिजिटल नक्सा बनाउने लगायत विषय पनि कार्ययोजनामा उल्लेख छ। यसै गरी हिमाल आरोहणका लागि 5,800 मिटरदेखि 8,000 मिटरसम्मका हिमचुलीहरूको आरोहण खुला गर्ने, नेपाल वायु सेवा निगमका सबै प्रकारका टिकटलाई अनलाइन बिक्रीमा लैजाने, सातै प्रदेशमा नेपाल होटल तथा पर्यटन व्यवस्थापन प्रशिक्षण प्रतिष्ठान विस्तार गर्ने, विभिन्न प्याकेजहरूको निर्माण गरी त्यसको प्रवर्धन गर्ने लगायतका विषय कार्ययोजनामा समावेश गरिएको छ। निर्वाचन आयोगले आगामी निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र पुनरावलोकन शुरू गरेको छ। मतदान स्थल तथा मतदान केन्द्र निर्धारण समन्वय समितिको आज बसेको बैठकले आवश्यक पूर्वाधार सहितको पाएक पर्ने स्थानमा मतदान स्थल तथा मतदान केन्द्र निर्धारण गरी पुनरावलोकन गर्दै सिफारिश गरी पठाउने सम्बन्धमा आवश्यक सहयोग, सहजीकरण र समन्वयका लागि सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनु भयो। जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिश समितिबाट आयोजना हुने कार्यक्रममा सहभागी भई आवश्यक सुझाव दिन आयोगमा दर्ता भएका सबै राजनैतिक दलहरूलाई पत्राचार गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताउनुभयो। यही साउन 1 गतेदेखि आगामी भदौ 7 गतेसम्म मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन कार्यक्रम सञ्चालन हुने आयोगले जनाएको छ। आज देशभर 3,888 नमूना परीक्षण गर्दा थप 347 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। आज कोरोना संक्रमित 2 जनाको मृत्यु भएको छ भने संक्रमित 95 जना निको भएका छन्। आज 78,228 जनाले कोरोना विरूद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरकारले भारतसँग जोड़िएका नाकामा कोविड 19 लागि होल्डिङ सेन्टर निर्माण गरे पनि संचालनमा आउन सकेको छैन। भारतबाट नेपाल भित्रिएका नेपालीहरूलाई प्रवेश बिन्दुमै होल्डिङ सेन्टरमा राखेर पीसीआर र एन्टीजेन परीक्षणका लागि तथा संक्रमितहरू सुरक्षित राख्नका लागि 1,000 अट्ने होल्डिङ सेन्टर निर्माण भएका छन्। झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगंज, रूपन्देहीको बेलैया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डा चौकीमा होल्डिङ सेन्टरहरू निर्माण भएका छन्। कृष्णनगरमा होल्डिङ सेन्टर बनाउने जिम्मा पाएको नेपाली सेनाले 27,67,00,000 लागतमा होल्डिङ सेन्टर निर्माण गरेको हो। निर्माण पूरा भए पनि कसले संचालन गर्ने भन्ने स्पष्ट नहुँदा संचालनमा आउन सकेको छैन। दक्षिणी झापाको कचनकवल गाउँपालिकामा 3 किशोरी एउटै रूखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्। कचनकवल गाउँपालिका 5 स्थित पाठामारीको बेल्ले गाउँ स्थित सुनकोशी चिया बगानको बयरको रूखमा झुण्डिएको अवस्थामा उनीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। मृत फेला परेका किशोरीहरूमा कचनकवल 5 पञ्चम गणेशकी 16 वर्षीय छोरी करिना, पुवालु गणेशकी 17 वर्षीय छोरी अञ्जली र बीरबल गणेशकी 16 वर्षीय छोरी कल्पना रहेका छन्। स्थानीयका अनुसार उनीहरू तीनैजना हिजो दिउँसोदेखि घरबाट बेपत्ता भएका थिए। तीनैजना किशोरी चिया बगानमा काम गर्ने मजदूर हुन्। वन तथा वातावरण मन्त्री प्रदीप यादवले विकासका लागि वन मन्त्रालय बाधक नबन्ने बताउनु भएको छ। भरतपुर महानगरपालिकाले आज चितवनमा आयोजना गरेको भरतपुरको विकास सम्बन्धी बहस कार्यक्रममा उहाँले वनका कारण रोकिएका विकासका आयोजना अघि बढ़ाइने बताउनुभयो। नगर प्रमुख रेणु दाहालले नारायणीको तटबन्ध, ल्याण्डफिल साइट, अटो ल्याण्ड निर्माण क्षेत्र, विद्युतीकरणका काममा गोलाघाट नगरपालिका जोड़ने पुल निर्माण लगायतका क्षेत्रमा रूख कटानमा समस्या देखिएको बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले दुई ठूला छिमेकी बीच रहेको नेपाल सरकार र राजनैतिक दलले सन्तुलन कायम गरी अघि बढ़नुपर्ने बताउनु भएको छ। पुष्पलाल मित्रता केन्द्रद्वारा काठमाण्डुमा आज आयोजित विश्वको भू राजनैतिक तनाव र नेपालको परिस्थिति विषय कार्यक्रममा अध्यक्ष नेपालले विश्व परिस्थिति अहिले पनि जटिल रहेकोले छिमेकी देशहरूको झगड़ामा नेपाललाई मुस्ने काम नगर्न आग्रह गर्नुभयो। अध्यक्ष नेपालले नेपाली जनतालाई स्वाधीनता, देश प्रेम प्यारो भएको बताउनुभयो। राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमल सिन्हाले नेपालीहरूले स्वास्थ्य उपचारका लागि विदेशिनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्ने बताउनु भएको छ। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयको संयुक्त आयोजनामा आज ललितपुरमा आयोजित कोविड 19 महामारी तथा जनस्वास्थ्यका विषय सम्बन्धी एक दिने अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष तिमल सिन्हाले देश बाहिर उपचार गर्न जाँदा नेपालीहरूले महँगो खर्च बेहोर्नु पर्ने हुँदा स्वदेशमै सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराए र विदेशी नागरिकहरूलाई नेपालमा उपचार गर्न आउने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले प्रत्येक नेपाली नागरिकको स्वास्थ्य उपचारमा पहुँच हुनुपर्नेमा जोड़ दिनुभयो। कोविड 19 विरूद्धको खोप नलगाएका स्थानीयलाई अछामका पालिकाहरूले घर घर तथा कार्यालयमा पुगेर खोप लगाउन शुरू गरेका छन्। जिल्ला स्वास्थ्य कार्यालयले पालिकाहरूको सहयोगमा खोप अभियान शुरू गरेको हो। अछामबाट संवाददाता टेकराज भण्डारीको रिपोर्ट।
एउटा पनि लागेको छैन। अब हजुर जस्तो कर्मचारीले अहिले पनि लाउनु भएको छैन त यो मैले पिसियोमा, त्यसैले म यही अफिसमा आएको।
काँधमा खोप राखिएको नेलो बाकस बोकेर कोविड 19 विरूद्धको खोप लगाउन खटिएका छन् जिल्ला स्वास्थ्य कार्यालय अछामका सिनियर अहेब तेज बहादुर साउद। कोही पनि व्यक्ति खोपबाट नछुटुन् र खोप नलगाएको कारणले कुनै अप्रिय घटना नहोस् भनेर खोप लगाउने कार्य गरिरहेको साउदको भनाइ छ।
प्रत्येक टोल टोलमा खोप नपाएकालाई एउटा प्रतिशत पनि नछुटोस्, त्यसैले मैले यो मगलसेन नगरपालिकाको 5 नम्बर वडामा मैले एउटा पनि कोविड भ्याक्सिन लाउने नछुटो भनेर मैले अफिस अफिसमा होटल होटलमा टोल टोलमा गएर खोप दिने गरेको छु।
मंगलसिनमा रहेको नेपाल टेलिकमको कार्यालयमा गएर साउदले दुईजनालाई कोविड 19 विरुद्धको खोपको बुस्टर मात्रा लगाउनु भयो। यसअघि दुई मात्रा खोप समयमै लिनुभएको कार्यालयमा कार्यरत चुडामणि देवकोटाले अफिसमै खोप लगाउनु भयो। कार्य व्यस्तताले खोप केन्द्रमै जान नसकेको बताउने देवकोटा कार्यालयमै खोप लगाएपछि अब ढुक्क भयो भन्नुहुन्छ। अछाममा हाल पहिलो दोस्रो र बुस्टर गरी 3,15,000 डोज खोप लगाइएको छ। 1,46,000 पहिलो डोज लगाएको तथ्याङ्क छ। 2,30,000 जनसंख्यालाई आधार मानिएकोमा 18 वर्ष माथिका करिब 96% पहिलो डोज खोप लगाइसकेका छन्। बुस्टर मात्रा सहित खोप लगाउने भने 39% मात्रै छन्। करिब 5,500 डोज स्टक रहेको र खोप लगाउने व्यक्ति छुटेकाले जिल्लाभरि खोजी खोप लगाउनु परेको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाको भनाइ छ। कोविड 19 बच्न तथा जोखिम कम गराउने माध्यम खोप हो। हाल पुनः कोरोना महामारीको संक्रमण वृद्धि भइरहेको छ। खोपको सबै मात्रा पूरा गरी सावधानीका उपाय अवलम्बन गर्न सके आफू र अरूलाई सुरक्षित राख्न सकिन्छ। टेकराज भण्डारी, रेडियो नेपाल अछाम।
नेपाल प्रेस युनियनको अध्यक्ष पदमा शिव लम्साल विजयी हुनुभएको छ। हेटौडामा हिजो सम्पन्न निर्वाचनमा युनियनको महासचिव पदमा दिलीप पौडेल विजयी हुनुभएको छ। युनियनको सम्पन्न मतगणनाको परिणाम निर्वाचन समितिले घोषणा गर्न बाँकी छ। अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले ओडेसा बन्दरगाहमा गरिएको मिसाइल हमला रूसको बर्बरता भएको आरोप लगाउनु भएको छ। रूसको मिसाइल हमलापछि युक्रेनको अन्न निर्यात पुनः शुरू गर्ने ऐतिहासिक सम्झौतामा सन्तुलन ल्याउन कठिन भए पनि किवले अन्न निर्यात पुनः शुरू गर्ने तयारी गरेको राष्ट्रपति जेलेन्स्कीले बताउनुभयो। रूसले भने ओडेसामा अमेरिकाले दिएको सैनिक जहाज र हतियारमाथि मात्र निशाना लगाइएको स्पष्ट पारेको छ। दुवै देशबीच खाद्यान्न ढुवानी भएका बेला बन्दरगाहलाई लक्षित गरी कुनै किसिमको आक्रमण नगर्ने भनी गत शुक्रबार सम्झौता भएको थियो। सम्झौतामा हस्ताक्षर भएको केही घण्टामै रूसले युक्रेनको ओडेसा बन्दरगाहमा दुईवटा क्यालिभर मिसाइल प्रहार गरेको युक्रेनी सेनाले जनाएको छ। आक्रमणबाट बन्दरगाहमा ठूलो क्षति नभए पनि रूसी आक्रमणको चौतर्फी निन्दा भइरहेको छ। अमेरिकाको क्यालिफोर्निया राज्यस्थित योसेमिटी राष्ट्रिय निकुञ्ज नजिकैको जंगलमा लागेको वन डढेलो तीव्र गतिमा फैलिन थालेपछि आपतकालीन अवस्था घोषणा गरिएको छ। शुक्रबारदेखि सल्किएको वन डढेलो 24 घण्टापछि पनि नियन्त्रणमा आउन नसकेको क्यालिफोर्नियाको दमकल विभागले जनाएको छ। वन डढेलो नजिकको बस्तीमा सल्किँदा 10 घर पूर्ण रूपमा जलेर खरानी भएको र करिब 3,000 भन्दा बढ़ी मानिस विस्थापित भएका अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। 4,815 हेक्टर जमीनमा फैलिएको क्यालिफोर्नियाका अधिकारीहरूले बताएका छन्। भारतको नयाँ दिल्लीमा थप एकजनामा मंकी पक्स भेटिएको छ। यो सँगै मंकी पक्सका बिरामीको संख्या 4 पुगेको छ। यसअघि दक्षिणी राज्य केरलामा 3 यो रोग लागेको पुष्टि भएको थियो। आज रोग पुष्टि भएका बिरामीलाई सरकारी अस्पताल भर्ना गरिएको छ भने उनले यसअघि कुनै देशको यात्रा गरेका थिएनन्। अस्पतालका अनुसार बिरामीलाई ज्वरो र छालामा घाउ देखिएको भए पनि अवस्था स्थिर रहेको छ। यसअघि रोग पुष्टि भएका बिरामीहरू विदेशबाट आएका थिए। विश्व स्वास्थ्य संगठनले मंकी पक्सलाई अन्तर्राष्ट्रिय स्वास्थ्य चिन्ताको विषय बनेको बताउँदै हिजो विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको थियो। संगठनका अनुसार यो रोग संक्रमित जनावरबाट अप्रत्यक्ष वा प्रत्यक्ष सम्पर्कबाट मानिसमा सर्ने र छालामा खटिरा जस्तो घाउ देखिने गर्दछ। हालसम्म विश्वका 75 देशमा मंकीपक्सका 16,000 भन्दा बढ़ी बिरामी भेटिएका छन् भने 5 मृत्यु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी वस्तु ल्याएर प्रशोधन गर्नुभन्दा देशकै कृषि वन तथा खानीमा आधारित उद्योग धन्दाहरूको विकास गर्न उद्योगी व्यवसायहरूलाई आग्रह गर्नुभएको छ। नेपाल उद्योग परिसंघको 19 वार्षिक साधारण सभाको आइतबार काठमाडौँमा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग स्थापना गरेर प्रशस्त आय गर्न र देशमा रोजगारी वृद्धि तथा आर्थिक क्रियाकलापहरू बढ़ाउने भूमिका खेल्न पनि उद्योगी व्यवसायहरूलाई आग्रह गर्नुभयो।
हुने शोधन उद्योगभन्दा मुलुकै कृषि वन तथा खाने क्षेत्रका कच्चा पदार्थमा आधारित उद्योग धन्दाको विकास गर्ने स्वदेशी आएर रोजगारी उत्पादन गर्नु प्रबन्धन हुने गरी आफ्नो आर्थिक क्रियाकलापलाई अघि बढाउनु आवश्यक छ। जस्तै प्रत्यक्ष वैदेशिक लगानी बढाउने तथा पर्यटन व्यवसायको प्रवर्तन गर्ने, निकासीजन्य उद्योगहरूको विस्तार गर्ने, निर्यात प्रति मार्फत व्यवसाय घाटालाई घटाउने, विलासिताका वस्तु तथा सेवाको आयात उपयोगलाई निरुत्साहित गर्ने, रेमिट्यान्स अपनाहलाई औपचारिक माध्यमबाट बनाउनु प्रोत्साहित गर्ने लगायतका विभिन्न कार्यक्रमहरू सरकारले तपाईँहरूको सक्रिय सहयोगको अपेक्षा गरेको छ।
प्रधानमन्त्री देउवाले निजी क्षेत्रलाई लगानीको उचित वातावरण निर्माण गर्न सरकारले नीतिगत तथा कानूनी सुधारको काम अघि बढ़ाएको पनि उल्लेख गर्नुभयो। नेपाल राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिको कार्यान्वयनमा सकारात्मक भूमिका खेल्न र नीतिले ल्याएका सहुलियतका व्यवस्थाहरूको उपयोग गर्न पनि प्रधानमन्त्री देउवाले उद्योगी व्यवसायलाई आग्रह गर्नुभयो।
विकासजन्य उद्योगको विकासका लागि सरल योगदान पुर्याउने प्रश्न दिएको छ। उक्त नीतिले व्यवस्था गरेको सहुलियतमूलक व्यवस्थाहरूको उपयोग गरी उत्पादनमूलक तथा विकासजन्य उद्योगको विकासमा लाग्न मन क्षेत्रका साथीहरूलाई हार्दिक आग्रह गर्न चाहन्छु।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु कुमार अग्रवालले कृषि प्रधान मुलुक भएर पनि कृषिको उत्पादनलाई राज्यले प्रोत्साहन नगर्दा वर्षेनी अरबौं रूपियाँ बराबरको कृषिजन्य सामग्री विदेशबाट आयात गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्नुभयो। नेपाल चेम्बर अफ कमर्सले राष्ट्र बैंकले चालू आर्थिक वर्ष 2079-80 लागि ल्याएको मौद्रिक नीतिले समग्र आर्थिक गतिविधि घटाउने जनाएको छ। उद्योग व्यवसायलाई सहज ढंगले सञ्चालन गर्नका लागि लचिलो नीतिको अपेक्षा विपरीत कर्जा विस्तारको लक्ष्य समेत घटाउँदा अर्थतन्त्र नै संकुचन पर्ने चेम्बरले ठहर गरेको छ। अनिवार्य नगद अनुपात 3-4 पुर्याइनु एवं मुद्रा प्रदायको लक्ष्य 12% घट्नुले बजेटमा उल्लेखित 8% आर्थिक वृद्धिको लक्ष्य एवं मूल्य वृद्धि 7% नियन्त्रण गर्न कठिन हुने नेपाल चेम्बर अफ कमर्सले उल्लेख गरेको छ। नेपाल घर तथा सानो उद्योग महासंघले स्वदेशी वस्तुको प्रवर्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउन केन्द्रित भएको भन्दै मौद्रिक नीतिको स्वागत गरेको छ। महासंघको माग सम्बोधन हुने गरी स्वदेशी वस्तुको प्रवर्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउने विशेषता सहित मौद्रिक नीति आउनु सकारात्मक भएको महासंघले ठहर गरेको छ।
अब मौसम। आगामी मंगलबारसम्म वर्षा हुने भएको छ। मनसूनी प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रही अधिकांश भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद प्रतिभा मानन्दरका अनुसार मनसूनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही दक्षिणतिर अवस्थित रहे तापनि मनसूनी वायुको प्रभावले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आगामी 24 घण्टामा देशभरि आंशिकदेखि सामान्य भई केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश नम्बर 1 एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 27 डिग्री सेल्सियस, न्यूनतम 20.9 डिग्री सेल्सियस वर्षा 11.7 मिलिमिटर, काठमाडौँको अधिकतम 29.5 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस वर्षा 25.1 मिलिमिटर, पोखराको अधिकतम 32.6 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 33 डिग्री सेल्सियस, न्यूनतम 24.4 डिग्री सेल्सियस वर्षा 0.4 मिलिमिटर, र दिपायलको अधिकतम 35.7 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस वर्षा 4.3 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। पाल्पाको रिब्दी कोटमा बस दुर्घटना हुँदा 6 जनाको मृत्यु। भक्तपुरमा रूख ढलेर बस र स्कूटर किच्दा 3 जनाको निधन। प्रतिनिधि सभाद्वारा कारागार विधेयक 2076 सर्वसम्मतिले पारित। दीर्घकालीन लाभ हुने र रोजगारी सृजना गर्ने क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री शेरबहादुर देउवाको उद्योगी व्यवसायीलाई आग्रह। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा 73 बुँदे पर्यटन क्षेत्र पुनरुत्थान कार्य योजना सार्वजनिक। र रूसले युक्रेन अन्न निर्यात गर्ने सम्झौता गरेको भोलिपल्टै क्षेप्यास्त्र प्रहार गरे पनि अन्न निर्यात पुनः शुरू गर्ने युक्रेनको भनाई। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्ते।